नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल असार महिनाको 6 गते सोमबार आषाढ़ कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार जून 20 तारीक सन् 2022, नेपाल सम्बत 1142। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण निश्चित भएपछि जवाब दिनुहुने भएको छ। एसपीपीमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नुहुने भएको छ। नेपालमा आन्तरिक र बाह्य गरी 56 सुरक्षा चुनौतीहरू देखा परेका छन्। 8 अर्बको मुद्दामा पूर्व मन्त्री पाण्डे सहित सबैलाई सफाई दिएको छ। संवेदनशील विषयलाई गिजोल्ने प्रतिस्पर्धा भएको छ। भ्रिकुटी मण्डपको 26 रोपनी जग्गा सस्तोमा भाड़ा लगाउन विभिन्न चलखेलहरू भएका छन्। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै विविध प्रसंगलाई मुख्य समाचारका रूपमा छापेका छन्। शुरूमा गोर्खापत्रले छापेको भ्रमण निश्चित भएपछि प्रधानमन्त्रीले जवाब दिनुहुने शीर्षकको यो समाचार लिएका छौं। गोर्खापत्र लेख्छ, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण निश्चित भएपछि मात्र संसद र संसदीय समितिमा जवाब दिनुहुने भएको छ। नेपाली कांग्रेसका सचेतक पुष्पा भूषालले आइतबार प्रधानमन्त्री देउवालाई भेटेपछि उहाँ देउवाको भनाई उद्धृत गर्दै भ्रमण निश्चित भएपछि मात्र प्रधानमन्त्रीले सदन र समितिमा बोल्ने विचार गर्नुभएको जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीलाई बोलाएपछि आइतबार बिहान उहाँले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट्नु भएको थियो। उहाँका अनुसार भ्रमणको कार्यतालिका र एजेण्डा तय भई नसकेको अवस्थामा जवाफ के दिने भन्ने बारे अन्यल हुँदा प्रधानमन्त्री देउवाले बोल्न सक्ने स्थिति रहेको छैन। अमेरिकाको भ्रमणको विषयलाई लिएर प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाएपछि आइतबार बिहान कांग्रेस सचेतक भूषालले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट्नु भएको थियो। गोर्खापत्रले छापेको छ। नयाँ पत्रिका दैनिकले एसपीपीमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। अमेरिकाले सम्झौताका लागि प्रस्ताव गरेको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीको विषयमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्नुहुने भएको छ। आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले एसपीपी राष्ट्रिय हित विपरीत रहेको निष्कर्षसहित यसबारे सर्वदलीय बैठक मार्फत साझा धारणा बनाउन प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको थियो। गठबन्धनका नेताले प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाएर जनस्तरमा यथार्थ जानकारी गराउनुपर्ने बताउनु भएको थियो। राष्ट्रिय हित विपरीतका सम्झौता अगाडि बढ़ाउने काम कुनै पनि हालतमा हुँदैन। नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुँदैन। सर्वदलीय बैठक मार्फत धारणा बनाएर जान म तयार छु, बैठकमा प्रधानमन्त्री देउवाको भनाई थियो। प्रधानमन्त्रीले उपयुक्त समयमा सर्वदलीय बैठक बोलाउनुहुने भएको छ। अमेरिका भ्रमणमा राष्ट्रिय हित विपरीतका सम्झौता केही हुँदैनन् प्रधानमन्त्रीको भनाईलाई पनि नयाँ पत्रिकाले छापेको छ। एसपीपीमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने नयाँ पत्रिकाको मुख्य प्रसंग हो यो। यता राजधानी दैनिकले समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित शीर्षकमा मुख्य समाचार छापेको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै ध्यान आकर्षण गराउने निर्णय गरेको छ। आइतबार बसेको समिति बैठकले स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्बन्धी विषयमा छलफल गरेको थियो। उक्त छलफलका लागि समितिले प्रधानमन्त्रीलाई पनि बोलाएको थियो। प्रधानमन्त्री भने समिति बैठकमा जानु भएन। समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित, राजधानीले मुख्य समाचार छापेको छ। यता अन्नपूर्ण पोस्टले एसपीपी बारे जवाब दिन किन पन्छे प्रधानमन्त्री शीर्षकमा मुख्य समाचार छापेको छ। राष्ट्रिय गौरवको शिक्षा सिंचाई आयोजना अलपत्र पारेको अभियोगमा पूर्व मन्त्री समेत रहेका ठेकेदार विक्रम पाण्डे सहित सबै 21 जनाले सफाई पाएका छन्। यो प्रसंगलाई कान्तिपुरले मुख्य समाचारका रूपमा छापेको छ। कान्तिपुर अगाडि लेख्छ, 13 अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा भत्ताभुङ्ग भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नहर बनाउने ठेकेदार र गुणस्तरमा सम्झौता गर्ने प्राविधिक सहित जिम्मेवार सबैले अदालतबाट सफाई पाएपछि शिक्षा आफै भत्किएको साबित भएको छ। अख्तियारको मुद्दामा सबै 21 जनालाई 2-2 वर्ष जेल राख्न माग गरिएको थियो भने समग्रमा बिगो र जरिवाना बापत 8 अर्ब 60 करोड़ रकम दावी गरिएको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू रमेश कुमार पोखरेल र यमुना भट्टराईको इजलासले आइतबार पाण्डे सहित सबै आरोपितलाई सम्पूर्ण रूपमा सफाई दिएको छ। बाँकेको 42,755 हेक्टर जमीन सिंचाई गर्न 2061 मासिकता आयोजनाको निर्माण शुरू भएको थियो। यसका लागि पाण्डे संचालक रहेको कालिका कन्स्ट्रक्सन जेबीले ठेक्का पाएको थियो। 12 वर्षको निर्माणपछि 2073 परीक्षणकै क्रममा पानी छाड्दा मूल नहर नै भत्किएपछि ठेकेदार र प्राविधिक विरूद्ध 21 मंगिर 2075 मुद्दा दायर भएको थियो। गुणस्तरहीन निर्माणले राज्यलाई 2 अर्ब 13 करोड़ 76 लाखको क्षति भएको ठहरसहित अख्तियारले त्यही मात्राको बिगो कायम गरी मुद्दा चलाएको थियो। ठेकेदार र गुणस्तरमा सम्झौता गर्ने इन्जिनियर सहित जिम्मेवार सबैले अदालतबाट सफाई पाएपछि सिक्टा भत्काउनुमा मान्छे होइन दैव दोषी भएको छ। देशको 13 अर्ब रूपियाँ र 17 वर्ष समय लगानी भएको सिक्टाको नहर अहिले पनि अलपत्र छ। पानी कहिले आउने हो? जवाफ कसैसँग छैन। सिक्टा अलपत्र, 8 अर्बको मुद्दामा पूर्व मन्त्री पाण्डे सहित सबैलाई सफाई। कान्तिपुरले मुख्य समाचार छापेको छ। महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषद मार्फत रहेको भ्रिकुटी मण्डपस्थित सरकारी जग्गा सस्तो भाडामा दिने गरी सम्झौता गर्न लागि छ। यो खबरलाई नागरिकले मुख्य खबर बनाएको छ। 26 रोपनी जग्गा 5 वर्षका लागि अमात्य इन्टरनेशनललाई 12 करोड़ रूपियाँमा भाडामा दिन सम्झौता गर्न लागि हो। यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तोकेको दर रेट भन्दा निकै सस्तोमा टेण्डर आह्वान गरिएका कारण कम रूपियाँमा सम्झौता हुने अवस्था आएको हो। यसका साथै टेण्डर कसलाई दिने भन्ने विषयमा प्रक्रियामा नै मिलेमतको आशंका रहेको छ। भ्रिकुटी मण्डपको जग्गा सस्तोमा भाडामा दिएको भन्दै यसअघि उजुरी परेपछि 3 वर्ष अघि अख्तियारले कम्तीमा प्रतिरोपनी मासिक 78,000 रूपियाँ हुनुपर्ने भनी भाडा दर तोकेको थियो। तर अहिले परिषद उपाध्यक्ष मोनिका भट्टराई अधिकारीको संयोजकत्वको भाडा दर निर्धारण समितिले प्रतिरोपनी मासिक 32,000 रूपियाँ निर्धारण गरी त्यसै अनुसार टेण्डर आह्वान गरियो। विगतमा भ्रिकुटी मण्डपमा खेल सञ्चालन गराइसकेका हरिगोपाल अमात्यको अमात्य इन्टरनेशनलले 5 वर्षका लागि 26 रोपनी जग्गाको कुल 12,05,33,347 रूपियाँ तिर्ने गरी टेण्डर हालेको छ। अमात्य इन्टरनेशनलले हालेको टेण्डर अनुसार प्रति रोपनी मासिक 77,000 रूपियाँ भन्दा बढ़ी तिर्नुपर्ने देखिन्छ। सरसर्ती हेर्दा अख्तियारले तोकेको भाडा दर र अहिले अमात्य इन्टरनेशनलले हालेको टेण्डर दर रेट उस्तै देखिए पनि मिलेमतोमा टेण्डर आह्वान भएको देखिन्छ। भ्रिकुटी मण्डपको 26 रोपनी सस्तोमा भाडा लगाउन चलखेल, नागरिकले मुख्य खबर छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। पछिल्लो समय नेपालको राजनैतिक तथा कूटनीतिक वृत्तमा अमेरिकासँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सबैभन्दा बढ़ी बहस र विवादका विषय बनेका छन्। त्यसका अतिरिक्त चीनसँगको सीमा विवाद, असंलग्न आन्दोलनको मर्म विपरीत कुनै पक्षलाई समर्थन वा विरोध गर्ने लगायत अन्तर्राष्ट्रिय सम्बन्धसँग जोड़िएका कैयौं विषयले कूटनीतिसँगै नेपालको आन्तरिक राजनीतिमा पनि बहस र विवाद सिर्जना गरेका छन्। 2017 सम्झौता भएको एमसीसीका विषयमा झण्डै एक वर्ष सत्तारूढ दलसहित कतिपय कूटनीतिक भूमिका निर्वाह गरेकै व्यक्तिहरूले पनि तथ्यभन्दा बढ़ी मिथ्यामा बहस गरे। जब एमसीसी संसदबाट पारित हुने समय आयो तब त्यसको चर्को विरोध गर्नेहरूले पनि समर्थन गरे। एमसीसी संसदबाट पारित हुने दिनसम्म आन्दोलन र दलहरूले त्यसलाई एकाएक समर्थन गर्नुको कारण खुलाइएन। यो विषय लामो समयसम्म गिजुलिँदा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा असर मात्र परेन। यही विषयलाई लिएर दुई शक्ति मुलुक अमेरिका र चीन आम्ने सामने हुने अवस्था समेत सृजना भयो। हाल एसपीपीमा नेपाल सहभागी भएको विषयमा पनि आन्तरिक राजनीतिमा ठूलो बहस र विवाद भइरहेको छ। एसपीपीमा सहभागिताका लागि नेपालले गरेको प्रस्तावदेखि नेपाल सहभागी भइसकेको अवस्थाबारे सरकारी निकायले नै तथ्य बाहिर ल्याउन चाहेनन्। कूटनीतिक मामिलाका जानकार दिनेश भट्टराई राजनैतिक दलहरू अन्तर्राष्ट्रिय सम्बन्धप्रति गैर जिम्मेवार हुँदा र परराष्ट्र नीतिमा अवसरवाद तदर्थवाद र दोहोरो मापदण्ड हावी हुँदा संवेदनशील विषय गिजोलिएको र जुन प्रयास दुखद भएको बताउनुहुन्छ। संवेदनशील विषयलाई गिजोल्ने प्रतिस्पर्धा नागरिकले प्राथमिकताका साथ समाचार छापेको छ। राष्ट्रिय सुरक्षा नीतिले नेपालका 56 सुरक्षा चुनौती रहेको देखाएको छ। सुरक्षा नीति 2075 मुलुकको आन्तरिक र बाह्य सुरक्षा का विषय किटान गरी समाधानका नीतिगत प्रबन्ध समेत समेटिएको छ। विगतमा भएका असमान सन्धि सम्झौता मुलुकको सार्वभौमिकता र स्वतन्त्रताका लागि चुनौती रहेको सुरक्षा नीतिमा उल्लेख गरिएको छ। नेपालमा आन्तरिक र बाह्य गरी 56 सुरक्षा चुनौती, नयाँ पत्रिकाले बुदागत रूपमा यसलाई लेखेको छ। सत्ता गठबन्धनको एकदल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार सुशासन दिन र सेवा प्रवाह प्रभावकारी बनाउने सवालमा कमजोर अवस्थामा रहेको बताउनु भएको छ। आफ्नै दल सम्मिलित पाँच दलीय गठबन्धनमा रहेको सरकारले महँगी नियन्त्रण गर्न नसकेको, किसानलाई समयमा नै मल दिन नसकेको र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उहाँले सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। राजधानीले सरकारको कामप्रति नेपाल असन्तुष्ट शीर्षकमा मुख्य समाचार छापेको छ। राजधानी अगाडि लेख्छ, समाजवादी प्रेस संगठन नेपालद्वारा आइतबार आयोजित सम्पादकसँगको छलफल कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अहिले देश सुशासन र सेवा प्रवाहको दृष्टिकोणले ठिकठाक अवस्थामा नरहेको बताउनु भएको राजधानीले छापेको छ। यता नेपाल समाचार पत्रले माधव कुमार नेपालको भनाईलाई चुनावी गठबन्धन बहुदलीय सिद्धान्तको विरोध होइन नेपाल शीर्षकमा अग्रपृष्ठमा प्राथमिकता दिँदै छापेको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मिलेर चुनाव लड्ने पाँच दल बहुदलीय सिद्धान्त विपरीत उभिए भन्ने टिप्पणीको प्रतिवाद गर्नुभएको छ। नेपालले आइतबार राजधानीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादक संघको अन्तर्क्रियामा भन्नुभयो, हिजो पञ्चायती व्यवस्थाको अन्त्यका लागि कांग्रेस कम्युनिष्ट सबै एक भयौं, के त्यो बहुदलीय व्यवस्थाको विरोध थियो र उहाँले प्रश्न पार्नुभयो, निकै लामो आन्दोलन गरेर ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र नेपालको संविधान 2072 बचाउन हामी गठबन्धनमा गएका हौं, मुद्दा हेरेर गरिएको चुनावी एकताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर होइन बलियो बनाउँछ उहाँले भन्नुभयो। नेपाल समाचार पत्रले छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो, फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। कान्तिपुरले प्रदेश बजेटमा पनि वित्तीय विचलन शीर्षकमा सम्पादकीय उठाएको छ। स्रोत र खर्च क्षमता अनुसार कम अंकको बजेट ल्याउने, ल्याएको बजेट पूरै खर्च गर्ने र जनजीविकामा सघाउ पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिँदै वित्तीय अनुशासनलाई पछ्याउनुको सट्टा प्रदेशहरूले यसपालि पनि अवास्तविक बजेट ल्याएका छन्। आर्थिक वर्ष 2079-80 लागि असारे गते ल्याइएका बजेटमा साथै प्रदेशले आफ्नो स्रोत र खर्च क्षमताको बिल्कुलै व्यवस्था गरेका छन्। वितरणमुखी तथा लोक रिजाउने कार्यक्रम र प्रदेश सांसदहरूको तजबिजीमा खर्च हुने गतिविधिलाई निरन्तरता दिएका प्रदेशहरूले बजेट आकारका दृष्टिकोणमा वित्तीय अनुशासन भूलेका छन्। संघीयताको अभ्याससँगै राजनैतिक तथा आर्थिक कार्यप्रणालीमा शंका सिको गरेका प्रदेशहरूले बजेटमा पनि उस्तै समस्या दोहोर्याएका छन् जसलाई आगामी दिनमा सच्याउनुपर्छ। प्रदेशहरूले बजेट बनाउने क्रममा दिगोपन र अनुमानित प्रतिफल अध्ययन गरेर मात्र कार्यक्रमहरू तय गर्न उचित हुन्छ। वितरणमुखी, विवादास्पद तथा दुरूपयोग हुने कार्यक्रमहरू अघि सार्ने सस्तो मुहबाट प्रदेशहरू टाढै रहेको बेस भन्दै कान्तिपुरले प्रदेश बजेटमा पनि वित्तीय विचलन शीर्षकमा सम्पादकीय उठाएको छ। नेपाल समाचार पत्रले बजेट कार्यान्वयनमा प्रश्न शीर्षकमा सम्पादकीय छापेको छ। हरेक वर्ष सरकारले बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको हुन्छ। वार्षिक बजेट संसदमा प्रस्तुत गर्दा नै कार्यान्वयनको पक्षमा जोड दिइने गरिन्छ। बजेट कार्यान्वयनको अवस्था सुधार गर्न कानूनी रूपमा नै जेठ 15 गते बजेट ल्याउने व्यवस्था गरिएको छ। सोही अनुरूप सरकारले बजेट पनि ल्याइरहेको छ, तर पछिल्लो पटक बजेट निर्माण र घोषणामा प्राविधिक कमजोरी देखिएको छ भन्दै नेपाल समाचार पत्रले सम्पादकीय उठाएको छ। राजधानी दैनिकले किसानहरूलाई तत्काल रासायनिक मलको व्यवस्था गर्नुपर्ने विषयलाई सम्पादकीयमा लेखेको छ। धादिङका किसानले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लागेपछि लामो समयसम्म रहेको जनताको मौनता तोडिएको छ। सरकारी गैर जिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा तस्करले करोड़ौं मूल्यको रासायनिक मल देशमा जहाँ तहीँ भित्राइरहेका छन्। धान खेती शुरू भइसक्दा पनि आवश्यक थोरै पनि रासायनिक मल पाउन नसक्दा आजित भनेर बाटो कुरेर बसिरहेका किसानहरूले सरकार मातहतका निकायको आँखा छलेर तस्करी भई देशभित्रिँदै गरिरहेको रासायनिक मल कब्जा गरी बाँडेर आफ्नो घर लगेका हुन्। किसान मलको अभाव खेपिरहन अभिशप्त छन्। यस्तो अवस्थामा कम्तीमा पनि सरकारले रासायनिक मलमा किसानको पहुँचसम्मको सहजीकरणको भूमिका निर्वाह गरिदिए मात्र किसानलाई ठूलो राहत पुग्ने थियो भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ। मानिसको दैनिक जीवनयापनका लागि गाँस बाँस कपास अनिवार्य आवश्यकता हो। यो भान्साभित्रको दैनिक आवश्यकताभित्र पर्ने र जीवनयापनसँग जोड़िएर आउने वस्तु इन्धन भएकाले यो बढ़ी चासोको विषयभित्र पर्छ। आधारभूत भन्ने बित्तिकै हाम्रो दैनिक जीवनयापनका लागि भान्साभित्रको खाद्य वस्तुसँगै इन्धनले महत्व राख्छ। जुन जीवनयापनको सिलसिलामा एउटा आधार हो त्यही इन्धनको उचित व्यवस्थापनको पाटोभित्र पर्छ। इन्धन अहिले नेपाली जनजीवनका लागि व्यवस्थापनमा कठिन कार्यभित्र पर्दै गएको छ। ग्यास महँगो हुँदै गएको छ। तत्कालका लागि समस्या समाधानमा जोड़ दिनुपर्छ भने दीर्घकालीन रूपमा इन्धनमा आत्मनिर्भर हुने प्रयास आवश्यक छ। नेपाल विस्तारै जलविद्युत उत्पादनमा स्वनिर्भर हुँदैछ। बढ़ी भएको विद्युत भारत निकासी समेत गर्दैछ। अब अनुदान दिएको महँगो ग्यासलाई विस्तारै विद्युतीय चुलोले विस्थापित गर्दै जानुपर्छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा इण्डक्सन वितरणका कार्यक्रम राखेको छ। त्यो सराहनीय छ। समाजको तल्लो वर्गलाई प्राथमिकतामा राखेर इण्डक्सन उपलब्ध गराउँदै इन्धनको परनिर्भरता समेत घटाउनु वाञ्छनीय छ भन्दै भान्सा इन्धनको जटिलता शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। गत साता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तन रोक्न वैज्ञानिक तथा सर्वसाधारणको माग र विश्वका विभिन्न देशका सरकारको कामबीच डरलाग्दो खाडल रहेको बताउनु भएको थियो। अस्ट्रियामा आयोजित जलवायु सम्बन्धी सम्मेलनमा विश्वमा तापमान वृद्धिका लागि जिम्मेवार मानिएको हरित गृह ग्यास उत्सर्जनलाई यही दशकमा 45% घटाउनु पर्नेमा यो झन 14% बढ़ने सन्दर्भमा गुटरेसले विश्वका सरकारलाई गम्भीर हुन आह्वान गर्नुभएको हो। पछिल्ला वैज्ञानिक प्रमाणले मानवहित र पृथ्वीका लागि जलवायु परिवर्तनले ठूलो चुनौती ल्याएको प्रष्ट देखिएको छ। यो समस्याको समाधानमा स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा तत्काल पहल नगर्दा भविष्य मा यो झन कठिन बन्ने निश्चित छ भन्दै संकटापन्न जलवायु संकट शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ भने अन्नपूर्ण पोषले महान न्यायाधिवक्ताको अक्षम्य कर्म शीर्षकमा सम्पादकीय छापेको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। जोखिम थप्दै डिजिटल बोर्ड, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। काठमाडौँको त्रिपुरेश्वर स्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको अग्रभागमा सबै खाले यात्रुको ध्यान खिच्ने गरी राखिएको विद्युतीय विज्ञापन पार्टी डिजिटल एडभर्टाइजमेन्ट बोर्डमा सन्देश देखा पर्छ, वृद्धावस्था र जोखिममा रहेकाको संरक्षण गरौं। तर उक्त विज्ञापन सकिन नपाउँदै परिवर्तन हुने अर्को विज्ञापनले आँखा तिरमिराउने गरी अर्को जोखिममा धकेल्छ। त्यसमाथि व्यस्त सड़कमा अत्यधिक प्रकाशयुक्त रंगी विरंगी विज्ञापनले साना ठूला सबै खालका सवारी चालकका आँखामा असर पार्छ। त्यसले गर्दा गम्भीर दुर्घटनाको जोखिम बढ़ाउँछ। डिजिटल बोर्डले सड़कमा फाल्ने प्रकाशले अप्रत्यक्ष रूपमा आँखालाई असर पारिरहेको तेलगंगा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक सन्दुक रोहित बताउनुहुन्छ। उहाँले भन्नुभयो, सड़कमा जथाभावी रूपमा राखिएका यस्ता बोर्डलाई नियमनको जरूरत छ। सकेसम्म बटुवा तथा सवारीका यात्रु आफै पनि यस्ता प्रकाशबाट बस्न सचेत हुनु आवश्यक छ। तथापि त्यहाँ हालसम्म यस्तो दुर्घटना भने नभएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले डिजिटल होर्डिङ बोर्डले सवारी आवागमनमा पारेको प्रभावबारे अहिलेसम्म गुनासो नआएको बताउनु भएको छ। कालीमाटी कलंकी नयाँ सड़क, त्रिपुरेश्वर सुन्धारा दरबार मार्ग, बुढ़ा नीलकण्ठ माइतीघर, थापाथली बानेश्वर लगायतका थुप्रै स्थानमा बढ़ेमानका डिजिटल बोर्ड राखिएका छन्। डिजिटल बोर्डमा प्रस्तुत गरिने तस्विर तथा भिडियोले सवारी चालकको ध्यान खिच्ने हुँदा दुर्घटना समेत निम्तने जोखिम छ। जोखिम थप्दै डिजिटल बोर्ड गोर्खा पत्रले मुख्य समाचार छापेको छ। भूमाफिया गिरोहले विदेशमा रहेकी एक महिलाको मृत्यु दर्ता सहितका सबै कागज पत्र नक्कली बनाएर कलंकीमा रहेको उनको 7 करोड़ बराबरको जग्गा बिक्री गरेको छ। जापानमा बस्दै आएकी शान्ता देवी लोहनीका नाममा रहेको 11 आना जग्गा मालपोत कार्यालय कलंकीबाट बिक्री गरिएको हो। गिरोहका 5 जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। यही गिरोहले चितवनमा पनि यस्तै फर्जी काम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। गिरोहका मुख्य योजनाकार सिन्धुपाल्चोक मेलम्ची 4 घर भई ललितपुर बस्ने गणेश बहादुर खनाल र सोलुखुम्बु थुलुङ दुधकोशी 1 घर भई बुढा निलकण्ठ बस्ने बाबुराम कार्की तथा उनीहरूका सहयोगी दार्चुला घर भई टोखा बस्ने महावीर चन्द, नुवाकोट घर भई वनस्थली बस्ने प्रेम प्रसाद खनाल र वनस्थली कि ममता भन्ने दासी माया श्रेष्ठ पक्राउ परेका हुन्। चन्द जग्गाधनी बनेर मालपोतमा उपस्थित हुने व्यक्ति भएको र अन्य 2 सो जग्गा कारोबारमा खरिदकर्ता खोज्ने बिचौलिया भएको सीआईबीका प्रवक्ता एसपी श्याम कुमार महतोले बताउनुभयो। उनीहरूले मालपोत कार्यालयमा नक्कली कागज पत्र पेश गरी नक्कली नै जग्गाधनी उपस्थित गराई जग्गा पास गरेको एसपी महतोले बताउनुभयो। 15 पुष 2077 जग्गा शान्ता देवीको नामबाट उनका श्रीमान नक्कली तारानिधि लोहनीको नाममा लगिएको थियो। श्रीमतीको मृत्युपछि प्रमुख हकदार श्रीमान हुने भएकाले उनीहरूले यस्तो योजना बनाएका थिए। तारानिधि पनि पत्नीसँगै जापानमा छन्। तारानिधिको नाममा नामसारी गरेको 2 महिनापछि भक्तपुरकी सुनिता कर्माचार्यलाई 11 आना जग्गा 3 करोड़ 70 लाख रूपियाँमा बिक्री गरिएको थियो, जबकि यो जग्गाको बजार मूल्य करिब 7 करोड़ रूपियाँ पर्छ। सुनिताले जग्गा एनसीसी ब्याङ्कमा राखेर कर्जा निकालेकी थिइन्, जसका कारण यो प्रकरणले ब्याङ्कको धितो समेत जोखिममा परेको छ। सुनिता पनि अनुसन्धानमा तानिएकी छिन्। जहाँ खाली जग्गा त्यहाँ भूमाफियाका आँखा। जापानमा रहेकी महिलाको मृत्यु दर्ता सहित सबै कागज पत्र नक्कली बनाएर 7 करोड़को जग्गा बिक्री आजका पत्र पत्रिकाले प्राथमिकता दिँदै छापेका छन्। प्रदेश 1 सांसद बिन्दिया कार्कीका छोरा हुन् रोबिन अर्थात रविन सिंह कार्की। 2078 जेठ 20 गते राति मादक पदार्थ सेवन गरी कार चलाउँदा दुर्घटनामा परे। कारको ठक्करबाट 1 मजदूरको मृत्यु भयो, 1 घाइते भए। प्रहरीले रोबिनलाई नियन्त्रणमा लियो, हिरासतमा राख्यो, मुद्दा चल्यो, जेल सजायको फैसला पनि भयो। तर उनले हिरासतदेखि जेलमा रहँदाको समयमा पनि सरकारी तलब भत्ता बुझेको खुलेको छ। सांसदका छोरा पिए, जेल बस्दा पनि तलब लिए। आजको अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा समाचार छापेको छ। अमेरिकी सरकारले नेपाललाई कोविड 19 विरूद्धको 22 लाख मात्रा खोप प्रदान गरेको छ। नेपालका 5 देखि 11 वर्षसम्मका बालबालिकालाई लक्षित गरी अमेरिकाले खोप अनुदानका रूपमा उपलब्ध गराएको हो। बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीले 56 जिल्लामा स्वास्थ्य कर्मीलाई खोप लगाउने प्रशिक्षण प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेर अभियानमा सघाउँदै आएको छ। बाल बालिकाका लागि 22 लाख मात्रा खोप आयो, गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर्संवाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।